العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم پڑھیے الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. درود پاک پڑھنے کے بے شمار فضائل و برکات ہیں. آقا مدینہ صلی اللہ تعالیٰ علیہ وسلم کا فرمان ہے، اول الناس بی یوم القیامت اکثرہم علیہ صلاح. آقا فرماتے ہیں قیامت کے دن لوگوں میں سے سب سے زیادہ میرے قریب وہ شخص ہوگا جو سب سے زیادہ مجھ پر درود شریف پڑھتا ہوگا. اللہ اکبر. اگر اس حدیث کی چاشنی کو، اس حدیث کی اہمیت کو آپ محسوس کریں نا کہ قیامت کے دن نبی پاک علیہ الصلاۃ والسلام کے قریب ہونے کا مطلب کیا ہے، یہ ریوارڈ کتنا بڑا ہے، یہ انعام کتنا بڑا ہے کہ نبی پاک ہی تو ہیں جنہوں نے کام آنا ہے، آقا ہی تو ہیں جنہوں نے بخشوانا ہے، نبی پاک ہی تو ہیں جنہوں نے شفاعت کرنی ہے. اور جو بندہ آقا کے قریب ہو جائے پھر تو اس کا بیڑا پار ہو جانا ہے نا. تو خدا را درود پاک پڑھتے رہا کریں اور زیادہ پڑھا کریں. میں ایک آپ کو تصور بتاتا ہوں، کبھی کبھی کوشش کیا کریں کہ تسبیح ہاتھ میں ہو اور آنکھیں بند ہوں اور یہ تصور ہو کہ قیامت کا منظر ہے، اربوں خربوں لوگ میدان محشر میں ہیں اور میں جتنے درود پڑھتا جا رہا ہوں اتنے قدم اپنے آقا کے قریب ہوتا جا رہا ہوں. جب آپ کا یہ مائنڈ سیٹ بنے گا نا تو پھر آپ درود اور پڑھیں گے کہ تھوڑا اور قریب ہو جاؤں، تھوڑا اور قریب ہو جاؤں، ہر قدم مجھے نبی پاک کے قریب کر رہا ہے محشر کے دن. تو پھر کیوں نہ ہم درود پاک کی کثرت کریں. وہ شاعر کہتے ہیں نا کہ یقیناً محشر کے دن بڑی پرابلمز ڈیفیکلٹیز ہیں، مگر وہ کہتے ہیں محشر ہے اگر محشر کس بات کا ہم کو ڈر، محشر ہے اگر محشر کس بات کا ہم کو ڈر، ہم جن کے ثنا خواں ہیں وہ بھی تو وہاں ہوں گے. تو جو آقا کے قریب ہو جائے گا نا اس کے کام آسان ہو جائیں گے. درود پاک پڑھ لے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. اس سے پہلے کہ ہم سیدی غوث اعظم رضی اللہ تعالیٰ عنہ کا کچھ تذکرہ خیر سنیں، ان کی سیرت کے کچھ مدنی پھول سنیں، میں چاہوں گا کہ کچھ اولیاء کرام کے بارے میں قرآن و حدیث کی روشنی سے ہم جانیں. اور ایک بڑا کمال کا اسپریچول اسٹرکچر ہے، ایک روحانی یوں سمجھیے زبردست سسٹم ہے اس دنیا میں، شاید بہت ساروں کو نہیں پتہ. ہمارے ملک کا سسٹم ہوتا ہے کہ وزیر اعلیٰ ہوتے ہیں، صوبے کے گورنر ہوتے ہیں، پھر وزیر اعظم ہوتا ہے، پھر صدر ہوتا ہے، پھر کچھ ممالک کا آپس میں اتحاد ہوتا ہے تو کوئی کانٹیننٹ کے بیس پر یا ذرا بہت بڑے خطے کے بیس پر اس کی کوئی آرگنائزیشن بنتی ہے. دنیا کا سسٹم جو ہے وہ چلانے کے لیے بڑے جس کو کہیں کہ سسٹم بنائے گئے ہیں، مگر اس پوری کائنات کا ایک زبردست روحانی سسٹم بھی ہے، اسپرچول یوں سمجھیے اسٹرکچر موجود ہے. وہ کیا ہے وہ آج میں آپ کو پہلے بتاؤں گا، پھر انشاءاللہ ہم آگے بڑھیں گے. لیکن اس سے پہلے ولی کس کو کہتے ہیں، اللہ کے اولیاء کی شان کیا ہے، ان کا مرتبہ کیا ہے، پہلے وہ جانتے ہیں. اللہ کریم قرآن مجید فرقان حمید میں ارشاد فرماتا ہے 11ویں پارے میں سورہ یونس آیت نمبر 62 اور 63، اللہ ارشاد فرماتا ہے بسم اللہ الرحمن الرحیم، الا ان اولیاء اللہ لا خوف علیہم ولا ہم یحزنون الذین آمنوا وکانوا یتقون. ترجمہ، سن لو بے شک اللہ کے ولیوں پر نہ کچھ خوف ہے نہ کچھ غم، وہ جو ایمان لائے اور پرہیزگاری کرتے ہیں. اللہ کے ولیوں پر کوئی خوف نہیں ہے، کوئی غم نہیں ہوتا. اچھا اللہ کے ولی وہ ہوتے کون ہیں، ان کا مرتبہ کیسے ہوتا ہے؟ سبحان اللہ، مفتی نعیم الدین مراد آبادی اس آیت کی ہی شرح میں لکھتے ہیں، ولی اللہ وہ شخص ہوتا ہے جو فرائض سے قرب الہی حاصل کرے اور اطاعت الہی میں مشغول رہے اللہ اکبر. اس کی کیفیت جب دیکھے تو قدرت الہی کو دیکھے, جب سنے تو اللہ کی آیتیں ہی سنے, جب بولے تو رب کی پاکی ہی بیان کرے. اور ایک اور بات یاد رکھیے گا, اولیاء جو ہوتے ہیں نا متقین ہوتے ہیں, کوئی فاسق فاجر گناہگار اللہ کا ولی نہیں بنتا. یہ بھی اللہ نے قرآن میں فرمایا ان اولیاءہ الا المتقون. اللہ فرماتے ہیں اولیاء تو پرہیزگار ہی ہیں, نیک لوگوں کو ہی ولایت ملتی ہے. یاد رہے کہ سب سے پہلے جو شرط ہے ولی ہونے کے لیے وہ ایمان اور پرہیزگاری ہے. اور یاد رہے کہ فاسق و فاجر شخص ولی نہیں ہو سکتا. اچھا ایک اور بڑی خوبصورت بات کہ بعض لوگ متقی ہو کر ولی بنتے ہیں اور بعض حضرات ولی ہو کر متقی بنتے ہیں. یہ کیسے؟ کہ حضرت مریم حضرت زکریہ علیہ نبینا علیہ الصلوۃ والسلام کی بارگاہ میں 4 سال کی عمر میں پہنچ کر ابھی تقوی اختیار نہیں کیا تھا مگر آپ ولیہ بن چکی تھیں, اور حضرت آدم علیہ الصلوۃ والسلام پیدائش سے پہلے متقی نہ بنے تھے مگر اللہ کے خلیفہ بن گئے تھے. تو پتہ چلا کہ کچھ مادرزاد ولی ہوتے ہیں جن کو اللہ کریم پیدائشی ولایت عطا فرما دیتا ہے, اور کچھ تقوی اختیار کرنے کے بعد ولی بنتے ہیں. اور ایسے بھی اولیاء گزرے کہ جن کی زندگی گناہوں میں گزر رہی تھی, زندگی کا پچھلا دور گناہوں میں تھا, توبہ کی, اللہ سے دوستی کی, اللہ نے ولایت کا مرتبہ عطا فرما دیا. تو اولیاء کرام کی مختلف کیٹیگریز ہیں. اچھا یہاں پر اب قرآن سن لیا, اب آؤ حدیث سنو. اور سبحان اللہ حدیث میں جو آپ کو سنا رہا ہوں یہ بخاری شریف کی حدیث ہے. اللہ کے حبیب علیہ الصلوۃ والسلام فرماتے ہیں کہ اللہ عز و جل ارشاد فرماتا ہے, وہ حدیث جس میں رب کا فرمان نبی پاک سنائیں اس کو حدیث قدسی کہا جاتا ہے. ٹھیک ہے, اللہ فرماتا ہے میرا بندہ فرائض کی ادائیگی کے ذریعے جتنا میرا قرب حاصل کرتا ہے اس کی مثل کسی دوسرے عمل سے حاصل نہیں کرتا, اور میرا بندہ نوافل کی کثرت سے میرے قریب تر ہوتا رہتا ہے یہاں تک کہ میں اس کو اپنا محبوب بنا لیتا ہوں. جب کوئی اللہ کا محبوب بنتا ہے نا, سنو آقا کیا فرماتے ہیں, جب میں اسے محبوب بنا لیتا ہوں نا تو میں اس کا کان بن جاتا ہوں جس کے ذریعے وہ سنتا ہے, میں اس کی آنکھ بن جاتا ہوں جس کے ذریعے وہ دیکھتا ہے, میں اس کا ہاتھ بن جاتا ہوں جس کے ذریعے وہ پکڑتا ہے, میں اس کا پاؤں بن جاتا ہوں جس سے وہ چلتا ہے, اگر وہ مجھ سے کچھ مانگے تو اسے ضرور دیتا ہوں, وہ مجھ سے پناہ طلب کرے میں اسے پناہ دیتا ہوں. اب ذرا بتاؤ لوگ کہتے ہیں اولیاء کو اتنا بڑا مقام کیسے حاصل ہو جاتا ہے, اولیاء کرام ایسے زبردست کمالات اور کرامات کیسے دکھاتے ہیں. میں تو بخاری کی حدیث سنا رہا ہوں کہ اللہ فرماتا ہے کہ جس کو میں اپنا محبوب بنا لوں پھر اس کی آنکھ کان اور ہاتھ بن جاتا ہوں. اب اس کی شرح میں علماء نے لکھا کہ اس کا مطلب یہ ہے کہ جو اللہ کا محبوب ہوتا ہے, ولی اللہ ہوتا ہے, وہ اللہ کے نور سے دیکھتا ہے, اللہ کی عطا اور اس کے نور سے سنتا ہے, اس کا عمل گویا رب کا عمل بن جاتا ہے کیونکہ اللہ کی قدرت اس کے عمل میں شامل ہو جاتی ہے. جب ہی ہم اولیاء کرام کی جب کرامات سنتے ہیں تو عقل حیران ہو جاتی ہے کہ یہ سب کیسے ممکن ہے. تو الحمدللہ یہ حدیث پاک ہمیں اس میں بتاتی ہے. اچھا اب یہ تو ہو گئی بات اولیاء کرام کی شان کی, اب یہ جو باتیں کرامتیں ہم سنتے ہیں غوث پاک کی سنتے ہیں دیگر اولیاء کی سنتے ہیں, کچھ لوگوں کو کنفیوژن ہوتی ہے. آؤ میں آپ کو حدیث کے ذریعے ہی پہلے کرامت سنا دیتا ہوں تاکہ یہ اندازہ ہو جائے کہ یہ کرامتیں یا اولیاء کرام کے کمالات جو ہیں کوئی نئی بات نہیں ہے. مرکات المفاتی جو کہ شرح ہے مشکات کی, اس میں ذرا سنیے حدیث کون سی ہے. عمر فاروق رضی اللہ عنہ کا دور تھا, آپ اللہ کے نبی تو نہیں ہے نا, صحابی ہے نا, سنو صحابی کی کرامت. دریائے نیل میں پانی نہیں بھرتا تھا, لبریز نہیں ہوتا تھا, تو آپ نے ایک رکہ لکھا. اصل میں وہ ہوتا کیا تھا کہ وہاں ایک عجب سی رسم تھی, لوگ ہر سال ایک لڑکی کو تیار کرتے تھے, اچھے کپڑے پہناتے تھے اور اس کو دریائے نیل میں ڈبو دیتے تھے. وہ کہتے اگر ہر سال ایک لڑکی کی قربانی نہ دیں تو پانی جاری نہیں ہوتا. حضرت عمر کے پاس آئے, کہا حضور اس سال تو آپ کا یہاں پر آرڈر چلے گا, آپ کی حکومت آ گئی ہے, رسم بڑی پرانی ہے حضور, پوری کرنی پڑے گی. اللہ اکبر, حضرت عمر نے کیا کیا, دریا کے نام خط لکھا. عجیب بات ہے نا, دریا گفتگو تو نہیں کرتا, پانی خط تو نہیں پڑتا. اللہ کے ولی کی شان دیکھو, اللہ کے نبی کے صحابی کی شان دیکھو. حضرت عمر نے خط لکھا, اب وہ رکا کیا لکھا, حضرت عمر فاروق لکھتے ہیں اے دریا اگر اپنی مرضی سے چلتا ہے تو خشک ہو جا, ہمیں کوئی پرواہ نہیں, اور اگر اللہ کی مرضی سے چلتا ہے تو میں اللہ تعالی سے دعا کرتا ہوں کہ وہ تجھے جاری فرما دے. آپ کا رکا جو ہے اس دریا میں ڈالا گیا, وہ خط دریا میں ڈالا گیا, وہ دریا جو ہے زبردست तरीके से जारी हो गया, और वो दिन है, आज का दिन है, वो दरिया कभी सूखा ही नहीं है, आज भी जारी है। यहां हजरत उमर की शान तो पता चल रही है, मगर वो जो बात बाज औकात जहन में आती है कि करामत कैसे आ गई, मुझे बताओ ना कि खत लिख रहे हैं दरिया को, और ये एक बार नहीं हुआ। सुनिए, मदीना तैयबा में आग लग गई, ठीक है, और किसी तरह बुझाई ना जा सकी। हजरत उमर के पास लोग आए, हुजूर आग नहीं बुझ रही है। अल्लाह ने कैसा मकाम दिया, हजरत उमर ने एक कागज के टुकड़े पर लिखा उस कुनी या नार, यानी ए आग ठहर जा, लिखकर खादिम को दिया, कहा जाओ जाकर ये रुका जो है आग में डाल दो। कागज का टुकड़ा आग में डालोगे तो कागज ने जल जाना है, मगर हजरत उमर के हाथ का लिखा हुआ था। जैसे ही वो आग में डाला गया, किताबों में लिखा आग ऐसे बुझ गई जैसे कभी लगी नहीं थी। और सुनो, हजरत उमर रदी अल्लाह तआला का दौर है। एक बार जलजला आ गया, अर्थक्वेक। ये एक ऐसी आफत है कि आज साइंस ने बहुत सारी तरक्की कर ली है, बहुत सारी चीजों की प्रिडिक्शन पेशन गोई पहले बता दी जाती है। इतना आसान हो गया अब तो, मौसम के हाल जानो भाई मोबाइल में आ जाते हैं। जिस मुल्क का सफर करना है वहां करना है कि नहीं करना। पिछले दिनों में यूके में था, तो वहां तो अब इतना निजाम बन गया है कि लोगों ने अगर कोई आउटडोर इज्तिमा मैदान में करना है, पहले ये देखते हैं कि बारिश है कि नहीं। अगर बारिश है तो मैदान में नहीं करना, इंडोर कर लें, ताकि बारिश में आपका प्रोग्राम खराब ना हो जाए। ईच एंड एवरीथिंग जो है फिंगर टिप्स पर आ गई है, क्योंकि साइंस ने बड़ी तरक्की कर ली है। मगर कमाल देखो, आज भी साइंस इस बात से आजिज है कि जलजले की पेशन गोई कर सके। जलजले के बारे में, अर्थक्वेक के बारे में साइंस पहले से नहीं बता सकती, कभी भी आ सकता है। जलजला आ जाए तो दुनिया की कोई ताकत उसे रोक नहीं सकती है, दुनिया बेबस हो जाती है। अब मदीना तैयबा में हजरत उमर का दौर है और जलजला आया, बड़ा खतरनाक। हजरत अमीरुल मोमिनीन ने क्या किया, आपने अपना दुर्रा, अपना कोड़ा उठाया और जमीन पर जोर से मारा और इरशाद फरमाया, ए जमीन ठहर जा। अल्लाह अकबर। और एक और रिवायत में कि ठहर जा, क्या उमर ने तुझ पर इंसाफ नहीं किया है, आपका यह कहना था कि जलजला रुक गया। अब बताइए यह सब क्या है, ये अहदीस की किताबों में ये वाकयात क्यों मौजूद हैं? ये हमें बता रहे हैं कि चाहें तो इशारों से अपने काया ही पलट दें दुनिया की, चाहें तो इशारों से अपने काया ही पलट दें दुनिया की, ये शान है उनके गुलामों की, सरकार का आलम क्या होगा। आका की शान तो और ही निराली है। अल्लाह करीम जिसे चाहे, अल्लाह जिसे अपना महबूब बना ले। हाँ, एक और बात समझ लें, विलायत जो है ना, इसका कोई कोर्स नहीं है कि कोई बंदा कहे यार मैं इतने रोजे रखूं, इतने नफल पढ़ूं, इतने दुरूद पढ़ूं, हैं, इतने जनाब हज कर लूं तो वली बन जाऊंगा। नहीं, हाँ, आपका नाम वली हो सकता है, वली भाई बहुत सारे होते हैं हमारे यहां, लेकिन विलायत जो है ना, ये अल्लाह जिसे चाहे अता फरमाए, ये रब की अता है, हैं? हाँ, ये जरूर है कि नेकियां करने से अल्लाह का कुर्ब हासिल होता है, अल्लाह चाहे तो विलायत भी दे दे, लेकिन विलायत ये खास रब की अता है। दुनिया का दस्तूर है, आप किसको दोस्त बनाते हैं? कोई बंदा आकर कहे मैं आपका दोस्त बनना चाहता हूं, अब हर किसी को तो दोस्त नहीं बनाते ना, कुछ लोग होते हैं जिसको आप दोस्त बनाते हैं। आप अपनी मर्जी से जब दोस्त बनाते हैं, जिसे चाहे बनाते हैं, तो मेरा रब जिसे चाहे अपना दोस्त बना ले, हैं? सुभान अल्लाह। अब आइए, जो मैंने शुरू में बात की थी, ये बड़ी यूनिक बात बता रहा हूं, हो सकता है कई लोगों के लिए नई बात होगी, कि औलिया किराम का इस पूरी दुनिया में एक रूहानी स्ट्रक्चर है, यानी इस पूरी दुनिया के निजाम को चलाने के लिए किस तरह जिम्मेदारियां बांटी गई हैं। अब सुनते जाइए और ईमान ताजा करते जाइए। याद रहे कि हर दौर में अल्लाह के वली होते हैं, और इंशाअल्लाह कयामत तक ये सिलसिला जारी रहेगा। इमाम यूसुफ बिन इस्माइल नबहानी रहमतुल्लाह ताला ने अपनी किताब जामे करामातिल औलिया में हजरत शेख अकबर मुहियुद्दीन इब्ने अरबी की किताब मुस्तताब अल मफ्तूहातुल मक्किया से ये अकसाम, ये कैटेगरी की वजाहत की है। रेफरेंस भी दे दिया है ताकि कोई कहे जनाब ये कहां से आप ये लेकर आ गए। अब सुनिए, अकताब ये कुतुब की जमा है, और कुतुब अल्लाह अज़्ज़ा वजल के ऐसे अजीम व शान वली को कहते हैं जो एक जमाने में और एक वक्त में एक ही होता है, पूरी दुनिया में एक ही कुतुब होता है, इसे गौस भी कहते हैं। और कुतुब अल्लाह अज़्ज़ा वजल का निहायत ही मुकर्रब और अपने जमाने के तमाम औलिया का सरदार होता है। غوث اعظم کی شان تو یہ ہے کہ علماء کہتے ہیں اگر آج بھی کسی کو ولایت ملتی ہے نا تو وہ غوث اعظم کے در سے ملتی ہے، آج بھی یہ فیضان وہاں سے جاری ہوتا ہے. نمبر ٹو، سیکنڈ کیٹیگری، یہ ہے ائمہ. یہ ہر دور میں صرف دو ہوتے ہیں، پوری دنیا میں صرف دو ہوتے ہیں، ایک کا صفاتی نام عبد الرب اور دوسرے کا صفاتی نام عبد الملک ہوتا ہے. یہ دونوں کتب کے وزیر ہوتے ہیں، اور کوئی کتب کا انتقال ہو جائے تو یہ دو وزیر میں سے ہی کوئی اس کی جگہ لیتا ہے اور وہ کتب بنتا ہے. تیسرے نمبر پر آتے ہیں اوتاد. یہ ہر دور میں صرف چار حضرات ہوتے ہیں. آپ ہرارکی دیکھ رہے ہیں، سسٹم دیکھ رہے ہیں، چار اوتاد ہوتے ہیں. اللہ عز و جل ان چاروں کے ذریعے، جو چار ڈائمنشن ہیں، ایسٹ، ویسٹ، نارتھ اینڈ ساؤتھ، ان چاروں جہتوں کی حفاظت فرماتا ہے. سب کے پاس ایک ڈائریکشن ہوتی ہے جس کو یہ دیکھ رہے ہوتے ہیں. چوتھے نمبر پر ابدال. یہ ہر دور میں سات ہوتے ہیں، ان کے ذریعے اللہ تعالیٰ سات زمینوں کی حفاظت فرماتا ہے. پانچویں نمبر پر نقبا ہوتے ہیں، یہ ہر دور میں صرف بارہ ہوتے ہیں، اور ان میں سے ہر نقیب آسمان کے جو بارہ برج ہوتے ہیں ان کی ایک ایک برج کی خاصیتوں کا عالم ہوتا ہے. چھٹے نمبر پر آتی ہے بات نجبا کی، یہ ہر دور میں آٹھ سے کم یا زیادہ نہیں ہوتے، آٹھ ہوتے ہیں. ان حضرات کو احوال سے ہی قبولیت علامات ظاہر ہوتی ہیں. ساتویں نمبر پر رجبی ہوتے ہیں، یہ ہر دور میں چالیس ہوتے ہیں. یہ ایسے بندے ہیں جن کا حال اللہ عز و جل کی عظمت کے ساتھ قائم ہے. آٹھویں نمبر پر سنو، ہر زمانے میں یہ تین سو افراد ہوتے ہیں جن کو کہا جاتا ہے، خود نبی پاک کی حدیث ہے. اب چلو کہتے ہیں اسٹرکچر کہاں سے لائے، میں آپ کو حدیث سناتا ہوں. اللہ کے حبیب علیہ الصلوۃ والسلام فرماتے ہیں کہ یہ قلب آدم پر ہیں. اس فرمان عالی کا مطلب یہ ہے کہ تین سو افراد ایسے ہوتے ہیں جو قلب آدم علیہ الصلوۃ والسلام پر ہوتے ہیں، ہر دور میں چالیس ہوتے ہیں جو قلب نوح علیہ السلام پر ہوتے ہیں. نبی پاک نے فرمایا میری امت میں ہمیشہ چالیس آدمی قلب نوح علیہ الصلوۃ والسلام پر ہوں گے. سبحان اللہ. اب دسویں نمبر پر قلب ابراہیم علیہ الصلوۃ والسلام کے مطابق خود نبی پاک فرماتے ہیں کہ ان کا مقام ہر طرح کے شک و شبے سے بلند و بالا ہے، سلامتی والا مقام ہے. یہ ہر زمانے میں سات افراد ہوتے ہیں. گیارہویں نمبر پر کیٹیگری آتی ہے قلب جبرائیل علیہ السلام کے مطابق، ان کی تعداد ہر دور میں پانچ ہوتی ہے. حدیث میں ان کا بھی ذکر آیا، اس طریقے ولایت کے یہ بادشاہ ہوتے ہیں. بارہویں نمبر پر قلب میکائیل علیہ السلام کے مطابق، یہ ہر زمانے میں تین ہوتے ہیں. چودھویں نمبر پر قلب اسرافیل علیہ السلام کے مطابق، یہ ہستی ہر دور میں ایک ہی ہوتی ہے. پھر رجال الغیب آتے ہیں، یہ دس اولیاء کرام ہوتے ہیں. پھر مظہر قوت خداوندی کی کیٹیگری آتی ہے، یہ ہر دور میں صرف آٹھ ہوتے ہیں. اس کے علاوہ بھی اولیاء عظام کی بے شمار قسمیں ہیں، مثلا الہیون، رحمانیون، رجال الغنی، بدلا، رجال الاشتیاق، عباد، زہاد، رجال الما، قرہ، احباب، محدثون، اخلا، ورثہ، صدیقین، شہداء، صالحین، قانتین، صادقین، حامدین، ذاکرین، صابرین، واصلین، کرما وغیرہ. یہ اولیاء کرام ہوتے ہیں جو ساری دنیا میں پھیلے ہوئے اللہ کے بندوں کی ہدایت اور رحمت کا سبب ہوتے ہیں. سبحان اللہ. ہم اللہ سے یہ دعا ضرور کر سکتے ہیں کہ اللہ جہاں تو نے اتنوں کو ولایت سے نوازا ہے ہمیں بھی اپنی ولایت سے نوازا. امیر اہل سنت کی ایک دعا ہے نا، آئیے مل کر یہ دعا کر لیتے ہیں. تو اپنی ولایت کی خیرات دے دے، تو اپنی ولایت کی خیرات دے دے، میرے غوث کا واسطہ یا الہی، میرے غوث کا واسطہ. آمین آمین یا رب العالمین. تو یہ بات سننے کے بعد سیکھنے کو پتہ کیا ملا، یہ جتنی میں نے کیٹیگریز بیان کی نا، ان کی گاڑی پر کوئی جھنڈا نہیں لگا ہوا ہوتا. ہاں، ان کی گاڑی کی نمبر پلیٹ چینج نہیں ہوتی کہ یہ ابدال کی گاڑی جا رہی ہے، کتب جا رہے ہیں. یہ جتنے لوگ ہیں نا، یہ گم شدہ ہیں، ہمارے درمیان ہیں، ہمارے ساتھ رہتے ہیں، اور اللہ کی بارگاہ میں ان کا یہ مرتبہ ہوتا ہے. उलमा फरमाते हैं कि अल्लाह ने अपने वलियों को बंदों में छुपा के रखा है, हमें नहीं पता। हो सकता है आज हमारी फैजाने जिलान मस्जिद में एक नहीं एक से ज्यादा औलिया मौजूद हो। अच्छा, बाज़ औकात वली को भी नहीं पता होता कि मुझे अल्लाह पाक की बारगाह में क्या मर्तबा हासिल है, यह भी उलमा ने लिखा। अच्छा, यह भी याद रखना कि वली के लिए करामत होना भी शर्त नहीं है। हम कहे यार कोई करामत तो दिखाता नहीं, नहीं, करामत होना और चीज है, अल्लाह पाक जिसे अता फरमा दे। वरना करामत न भी हो और इस्तकामत हो तो कहा जाता है इस्तकामत तो करामत से भी ज्यादा फौकियत रखती है। तो इससे हमें जो सीखना है ना, एक तो औलिया कराम की मोहब्बत दिल में पैदा हो, अल्लाह के नेक बंदों की मोहब्बत दिल में पैदा हो। दूसरी बात यह सीखनी है कि हमें हर बंदे से इज्जत से बात करनी है, हर बंदे का ख्याल रखना है, किसी का दिल नहीं दुखाना है। और अहादीस में यह मजमून मिलता है कि नॉर्मली कुछ लोग वो होते हैं जिनको हम करीब नहीं बिठाते क्योंकि कपड़े साफ नहीं होते हैं, ज्यादा मशहूर भी नहीं होते, बाल भी बिखरे हुए होते हैं। रिवायतों का मजमून है कि कुछ परा गंदा बाल, मैले कुचैले कपड़े वाले ऐसे होते हैं कि जिनको कोई अपनी महफिल में नहीं बुलाता, जो ना आए तो कोई नोटिस नहीं करता, यानी उनकी कोई वैल्यू नहीं होती जमाने में। आका फरमाते हैं अल्लाह की बारगाह में वो मकाम होता है कि अगर वो कसम उठा लें तो रब वो कसम पूरी फरमा देता है, यानी वो उनकी जबान से जो निकल जाए वो पूरा हो जाएगा। तो किसी गरीब किसी भी शख्स को हकीर ना समझो। और अब तक मेरा छोटा सा जो मुताला, बहुत तालिब इल्म हूं मैं, और अगर किसी ने पढ़ा हो मुझे बताइएगा, अब तक मैंने जो पढ़ा है थोड़ा सा ही पढ़ा है, मैंने दो ही अमल पढ़े हैं या सुने हैं कि जिसके बारे में यह फरमाया गया कि यह काम करने वाला ऐसा है जैसा उसने अल्लाह से जंग की है या अल्लाह उससे ऐलान जंग करता है। ये दो ही अमाल है, एक सूद का काम करने वाला, खाने वाला या सूद का काम करने वाला, दूसरा अल्लाह के वली से दुश्मनी करने वाला। इससे समझो बात को, अल्लाह सूद से भी महफूज रखे हमेशा, कितना ही पैसा बढ़ के क्यों ना आ जाए। आजकल नई नई स्कीमें आ रही हैं, है? अरे नहीं जनाब ये सूद नहीं है, ये इंटरेस्ट होता है, ये तो मार्कअप होता है, तो ये फला होता है, तो ओ भाई शराब को दूध की बोतल में डालोगे तो वो दूध नहीं बन जाएगा, है नई पैकिंग के अंदर आपको सूद बेचा जा रहा है, आप लिए जा रहे हो। अल्लाह से जंग करने वाला किधर से कामयाब होगा, और दूसरी बात अल्लाह के वली से दुश्मनी करने वाला, तो हमें तो नहीं पता वली कौन है। तो हल क्या है कि सबसे दोस्ती कर लो, सबसे प्यार से पेश आओ, सबको इज्जत दो, क्या पता ये अल्लाह का वली हो और मेरा बेड़ा गर्क हो जाए अगर मैं किसी अल्लाह के वली के साथ बदतमीजी कर लूं, इसका हाथ उठ जाए, इसका दिल टूट जाए, मैं तो गया ना। वैसे हर मुसलमान से बदतमीजी नहीं करनी है, सबका ख्याल रखना है। और ये कहां तक बात जाती है मुसलमान को तकलीफ देने वाली कि हदीस पाक में आता है मन आजा मुसलिमन फकत आजानी, जिसने किसी मुसलमान को तकलीफ दी वो ऐसा है जैसा उसने मुझे तकलीफ दी। वमन आजानी फकत आजल्लाह, और जिसने मुझे तकलीफ दी वो ऐसा है जिसने अल्लाह को तकलीफ दी। हम सुबह हमारे मुलाजिम के लिए जो मुंह में आता है बोल देते हैं, रिश्तेदारों को, गरीब लोगों को, नमाज पढ़ने आते हैं तो बेचारे किसी खादिम को कोई सुना के चला जाता है, क्या उसका दिल नहीं है? किसी को भी दिल नहीं तोड़ना है, क्या पता उसका अल्लाह की बारगाह में क्या मकाम हो, बर्बाद हो जाएंगे। तो कभी किसी के साथ जो है ना बदतमीजी नहीं करनी है, और ये स्ट्रक्चर एग्जिस्ट करता है, इसको मानो। हाँ, तो हमें सबके साथ मोहब्बत से पेश आना है। दूसरी बात, औलिया किराम जितना भी मर्तबा हो जाए उसकी बड़ी खूबसूरत कैटेगरी उलमा ने बयान की। हजरत बायजीद बिस्तामी रहमतुल्लाह तआला अलैह फरमाते, क्या खूबसूरत जुमले, जरा सुनिएगा। कहते आम मोमिनों के मकाम की जो इंतहा है ना, हम जैसे जो आम लोग हैं उनकी जो मकाम की इंतहा है वो सालिहीन के मकाम की इब्तिदा है। जिधर एंड होती है ना हमारी, उधर सालिहीन की वहां से शुरू होती है। फरमाया सालिहीन के मकाम की जो इंतहा है ना वो शहीदों के मकाम की इब्तिदा है। फरमाया जो शहीदों के मकाम की इंतहा है वो सिद्दीकों के मकाम की इब्तिदा है। सिद्दीकों के मकाम की जो इंतहा है वो नबियों के मकाम की इब्तिदा है। फरमाया जो नबियों के मकाम की इंतहा है वो रसूलों के मकाम की इब्तिदा है। फरमाया जो रसूलों के मकाम की इंतहा है वो उलुल अजम रसूल, जो चंद हैं अल्लाह की बारगाह में बड़ा मकाम है, उनके मकाम की इब्तिदा है। اور کہا جہاں اول العظم رسولوں کے مقام کی انتہا ہے وہاں نبی مکرم جناب رسول اللہ صلی اللہ تعالی علیہ وسلم کے مقام کی ابتدا ہے. اور سنو حبیب خدا کے مقام کی انتہا کوئی جانتا ہی نہیں ہے, اللہ کے سوا کوئی نہیں جانتا کہ رب نے اپنے حبیب کو کتنا اور کیسا مقام عطا فرمایا. جبھی تو بریلی کے تاجدار لکھتے ہیں نا, وہ خدا نے مرتبہ تجھ کو دیا, نہ کسی کو ملے نہ کسی کو ملا کہ کلام مجید نے کھائی شہا تیرے شہر و کلام و بقا کی قسم. ایک اور بات سیکھنے والی ہے, کوئی غوث بن جائے, کتب بن جائے, ابدال بن جائے, ولیوں کا سردار بن جائے, مگر وہ کسی صحابی کے مرتبے پر نہیں پہنچ سکتا ہے. ہاں سارے اولیاء جو ہے نا وہ کیٹیگری میں صحابہ ان سے اعلیٰ ہیں. اچھا کئی صحابہ ایسے ہیں, بڑی پیاری, پچھلے دنوں ہم ترکی میں تھے تو ہمارے ساتھ مفتی صاحب بھی موجود تھے, تو بڑی پیاری انہوں نے بات بتائی کہ کچھ صحابہ ایسے ہیں جنہوں نے ایک بھی نماز نہیں پڑھی. کیوں؟ ایک بھی روزہ نہیں رکھا, کوئی صدقہ نہیں کیا. ایسا ہوا کہ کئی بار غزوات ہو رہے تھے تو نبی پاک کی بارگاہ میں کچھ لوگ آئے, کہ حضور اگر ابھی ہم ایمان لے آئیں اور ہم بھی غزوے میں شامل ہو جائیں, شہید ہو جائیں, تو کیا ہمیں جنت ملے گی؟ آقا نے فرمایا تمہیں جنت ملے گی, کلمہ پڑھا, غزوے میں گئے, کوئی نماز نہیں پڑھی, کوئی روزہ نہیں رکھا, چند منٹ پہلے ایمان قبول کیا اور مسلمان ہوئے, شہید ہوئے, ساری دنیا کے غوث کتب ابدال سے بڑا مرتبہ حاصل ہو گیا. وجہ کیوں بھائی؟ ساری زندگی غوث پاک تو نمازیں پڑھتے رہے, روزے رکھتے رہے, ساری زندگی جو تلاوت قرآن کرتے رہے. اولیاء کرام کے واقعات پڑھو, مجاہدات سے بھرے ہوئے ہیں, انہوں نے ایک نماز نہیں پڑھی اور ساری دنیا کے غوث کتب ابدال سے کیوں بڑھ گئے؟ اللہ اکبر, جواب یہ ہے کہ جلوہ جانا دیکھا تھا, مصطفیٰ کریم کی صحبت اٹھائی تھی. ارے وہ مقام دیکھو میرے آقا کا کہ کوئی لمحہ بھر کی صحبت اٹھا لے, ساری دنیا کے ولیوں سے بھی آگے بڑھ جائے. تو مصطفیٰ کریم کی شان کا عالم کیا ہوگا, میرے آقا کے مقام کا عالم کیا ہوگا. تو صحابہ کو جو یہ مقام ملا نا, اللہ, وہ صرف اس لیے ملا کہ نبی پاک کی یا تو دیدار کیا. اچھا اس کی ڈیفینیشن بھی آج سن لو, صحابی کس کو کہتے ہیں؟ صحابی اس کو کہتے ہیں کہ جس نے ایمان کی حالت میں نبی پاک علیہ الصلوۃ والسلام کا دیدار کیا ہو یا صحبت اٹھائی ہو, کیونکہ کچھ صحابہ نابینا بھی تھے, دیدار تو نہیں کیا مگر وہ برکت قریب جا کر صحبت اٹھانے کی بھی ایسی تھی اور ان کا خاتمہ ایمان پر ہوا ہو, تو اس کو صحابی کہتے ہیں. اور یہ تمام غوث کتب ابدال سے افضل ٹھہرے کیونکہ جلوہ جانا یا نبی پاک کی صحبت اٹھائی. ایک اور عشق والی بات کہہ دیتا ہوں. ایک بار میں مدینہ شریف گیا تھا تو ایک صاحب نے بڑی کمال کی بات کہی, اور جب سے وہ بات سنی ہے میں کوشش کرتا ہوں کہ جب حاضری ہو تو اس بات کو خود ہی دہراتا ہوں, بہت اس سے ذوق بڑھتا ہے. انہوں نے ایک جملہ کہا تھا, تمہیں پتا ہے تم کہاں آئے ہو, تمہیں اندازہ ہے تم کہاں آئے ہو؟ 1450 سال پہلے آتے تو صحابی بن جاتے. بات کی گہرائی سمجھو, یہی تو ہوا تھا. ایمان کی حالت میں لوگ پہنچے تھے آقا کے پاس, دیدار کرتے رہے اور صحابی بنتے رہے. آج ٹھیک ہے ہمیں وہ مرتبہ حاصل نہیں, مگر ٹرائی ٹو انڈرسٹینڈ اس مقام اور اس جگہ کی روحانیت کو سمجھو کہ یہ وہ مقام ہے جہاں سے یوں رحمتیں بٹتی ہیں, جہاں سے یوں کرم نوازیاں ہوتی ہیں. تو بہرحال پیارے اسلامی بھائیوں, یہ اولیاء کرام کے بارے میں ہم نے کچھ جانا. اب آتے ہیں اس عظیم ہستی کی بات کرتے ہیں کہ جس کا جب بھی ذکر کریں سر ادب سے جھک جاتا ہے. غوث اعظم رضی اللہ تعالیٰ عنہ کے بارے میں ایک بات میں آپ کو بتاؤں کہ ان کے بارے میں ایک جو ہے نا کانسیپٹ بچوں میں بھی یہی ہے کہ غوث اعظم جو ہے وہ بہت ساری کرامتیں ان کی ہیں. ٹھیک ہے, ان کی جتنی کرامتیں کتابوں میں لکھی ہیں کسی ولی کی نہیں لکھی, مگر ہم نے غوث اعظم شیخ عبد القادر جیلانی کو صرف کرامتوں والا بزرگ سمجھا ہے اور ان کو یہی جانا ہے. حالانکہ غوث اعظم کی سیرت کے ایسے ایسے پہلو ہیں کہ جس کو سن کر ہم بہت کچھ اپنی ذات میں بھی امپلیمنٹ کر سکتے ہیں. سارے 11ویں منانے والے ہیں, لنگر کھانے والے ہیں, کھلانے والے ہیں, بھائی کیا جانتے ہو غوث پاک کے بارے میں؟ غوث پاک نے فلاں بیمار کو ٹھیک کر دیا تھا, دعا کی تھی تو کشتی ترا دی تھی, یہ سارے واقعات. اور کیا جانتے ہو غوث پاک کے بارے میں؟ ہم نے تو بچپن سے غوث پاک کی کرامت ہی سنی ہے. آج میں کرامت پر, حالانکہ میں نے اسٹارٹ میں آپ کو قرآن و حدیث سے ثابت کر دیا کہ کرامت کا ثبوت ہے, مگر آج میں آپ کو کرامتیں سنانے نہیں آیا. میں غوث اعظم کی سیرت, آپ کی لائف کیسی تھی, اس سے میں اور آپ کیا سیکھ سکتے ہیں, وہ میں چند باتیں کر دیتا ہوں. غوث اعظم رضی اللہ تعالیٰ اپنے زمانے کے سب سے بڑے عالم تھے. अपने जमाने के सबसे बड़े मुफ्ती थे, शायद हम में से बहुत सो को नहीं पता। आप मदरसे में जाते भी थे और बाद में मदरसा पढ़ाते भी थे। आपकी लाइफ तदरीस में गुजरी, 40 साल तक आपने बयानात किए। आपने जब बयान नहीं करते थे ना, तो नबी पाक अलैहिस्सलाम का बेदारी में दीदार किया। आका ने फरमाया, मेरे बेटे बयान क्यों नहीं करते? कहा, हुजूर मैं अजमी हूं, बगदाद में सारे अरबी हैं, मैं इनके सामने कैसे बयान करूं? अल्लाह के हबीब ने फरमाया, अपना मुंह खोलो। कहते, मैंने मुंह खोला, मेरे आका ने अपना लुआबे दहन मेरे मुंह में डाल दिया। आए हाय, थोड़ी देर बाद मौला अली का दीदार हुआ। कहा, मुंह खोलो। मैंने मुंह खोला, 6 बार मौला अली ने मेरे मुंह में लुआबे दहन डाला। गौस पाक कहते हैं, वो दिन है, उसके बाद बयान शुरू किया। शुरू में तो 2-4 लोग बैठते थे, आहिस्ता आहिस्ता लोग बढ़ते गए, यहां तक के 70,000 लोगों का मजमा हो जाता था। 400 उलमा सिर्फ गौस पाक के फरामीन लिखते थे, हजारों लोग मुसलमान हुए, कई लोग ताइब हुए। ये गौसे पाक का अंदाज, 40 साल तक दीन की खिदमत आपने की। ए कादरी कहलाने वालों, ए गौसे पाक से मोहब्बत करने वालों, आज पहला दर्स ये लेके जाओ कि हमें भी नेकी की दावत देनी है, हमें भी दर्स व बयान करना है। अल्लाह हमें ये मौका दे तो ये अल्लाह वालों का तरीका है। और सुभान अल्लाह, आज के दौर में दावत इस्लामी का माहौल हमें खुद भी दर्स देने का मौका देता है। पहले सोचते थे, यार मैं बिजनेसमैन, मैं स्टूडेंट, मैं जरा मोहल्ले का लड़का, मैं बयान कैसे कर सकता हूं? ये तो उलमा का काम है, ये तो जनाब बड़े बड़े वाइजीन का काम है। सुभान अल्लाह, दावत इस्लामी ने उस क्रिकेट खेलने वाले नौजवान को मिंबर रसूल पर बिठा दिया ना, तो ऐसी बहुत सारी मिसालें मौजूद हैं कि जिनको दावत इस्लामी ने बदल दिया। आज आप भी अगर चाहते हैं कि गौसे पाक के इस तरीके पर अमल करें कि दर्स देना शुरू करें, कोई मुश्किल नहीं है। मदनी काफलों में सफर करें, हर इस्लामी भाई को थोड़ा थोड़ा दर्स देने का मौका मिलता है। इसी नीयत से दर्स दो कि मेरे आका ने बयानात फरमाए, सहाबा ने बयान फरमाए। जिस पीर का मुरीद हूं गौसे आजम, वो 40 साल तक बयान करते रहे, शुरू तो करें, अल्लाह पाक फैजान गौसे आजम आपकी जबान पर जारी कर देगा। अच्छा, गौसे आजम रजी अल्लाह तआला की सीरत, सुभान अल्लाह, आपकी सीरत का एक और कमाल का पहलू कि आप किस कदर इबादत करते थे। आपके बारे में आता है कि हजरत शेख मोहम्मद बिन अबुल फतहा फरमाते, मैंने कुछ रातें हुजूर गौस पाक के खिदमत में रहा। यह बड़ी कमाल की बात है। हम जैसे गुनाहगार लोग हैं ना, हमसे लोग जो दूर से मिलते ना, वो बड़ी तारीफ करते हैं, यार माशाल्लाह बड़े नेक दिखते, बड़े नेक है, क्योंकि हम दिखने में बड़े नेक नजर आते हैं ना। तस्बीह वस्बीह हाथ में होती है कुछ लोगों के, टोपी भी लगाई हुई होती है, ओ यार माशाल्लाह बड़ा मस्जिद में तो बड़ा शरीफ आदमी। मुझे कई लोग कहते हैं, यार हबीब भाई वो फला शख्स जो है वो आपके बयान में आता है या आपके पास नजर आता है, तो हमें रिश्ता करना है, तो बंदा वो लड़का कैसा है? मैंने कहा, यार मेरे सामने तो जितने आते हैं ना, बड़े शरीफ बनकर ही आते हैं, क्योंकि मुझसे मिलते ही मस्जिद में टोपी भी लगा कर आते हैं, बयान भी सुन रहे होते हैं, सर भी झुका हुआ होता है। अब मैं कैसे पहचानूं कि इसके बाहर करतूत कैसे हैं? तो भाई आप खुद ही फैमिली से चेक कर लें। तो हमारे साथ यही मसला है, मैं भी ऐसा ही हूं कि हमें हमारे कोई करीब आए ना तो उसको हमारी असलियत पता चले। दूर से तो सारे अच्छे लगते हैं। एक शख्सियत कह रही है कि मैंने गौसे पाक के साथ कुछ रातें बिताई, कुछ वक्त गुजारा। अब वो अपने मुशाहिदात बता रहे हैं। असल कमाल ये है कि करीब रहने वाला क्या बता रहा है। अल्लाह करे कि हम भी ऐसे बने कि जो हमारे करीब आए वो भी अल्लाह वाला बन जाए। हैं हमारे, इसका आसान जवाब है, हमसे बाज़ औक़ात बाहर मोहल्ले वाले नमाजी वगैरह दुआ करवाते हैं। कभी घर वालों ने दुआ करवाई कि माँ कहे बेटा बेटा दुआ कर देना, भाई कहे भाईजान जरा बीमार हूं दुआ कर दे, या जिस तरह किसी कुछ कुछ हमारे से ऐसे लोग होंगे जिनसे बाहर वाले दम करवाते हैं पानी पर, कभी घर वालों ने कहा कि भाईजान जरा दम कर दो, हैं अब्बा जान जरा दम कर दो? उनको पता है इसके दम में ही दम नहीं है, घर में क्या बुरा हाल है उनको पता है ना। तो मजा ये है कि हमारी खलवतें भी पाक हों, हैं हमारे करीब रहने वालों को भी लगे कि वाकई अल्लाह वाला है। बाहर वाले कहें और अंदर बुरा हाल है, फिर तो ये बेकार मुनाफिकत हो गई ना, कि जाहिर में कुछ है बातिन में कुछ है। देखो गौसे पाक के साथ जिसने चंद रातें गुजारी वो क्या कहते हैं। कहते, मैं कई दिन आपकी खिदमत में रहा, रातों में मैंने आपका मामूल ये देखा कि तिहाई रात तक 1/3 गौस पाक नफल पढ़ते थे, फिर जिक्र असगार में मशगूल हो जाते थे, फिर कुछ औरायद वज़ाइफ पढ़ते थे। मैंने अपनी आंखों से देखा कभी आपका जिस्म कमजोर हो जाता, कभी सेहतमंद हो जाता, कभी मेरी निगाहों से गायब हो जाते, कभी फिर थोड़ी देर बाद आ जाते, कुरान करीम पढ़ते, यहां तक कि रात का दूसरा हिस्सा भी गुजर जाता, फिर तवील सजदे करते, अपने चेहरे को जमीन पर रखते, तहज्जुद अता फरमाते और मुराकबे में रहते, यहां तक कि फजर तो हो जाती, नहायत इज्जो नियाज से खुशू व खुजू से दुआ मांगते। उस वक्त आपको ऐसा नूर ढांप लेता कि आप नजरों से गायब हो जाते। कहते, यहां तक के नमाज फजर के लिए दरे दौलत से बाहर निकलते, सारी रात इबादत। अल्लाह अकबर। अब मेरे प्यारे इस्लामी भाइयों, गौसे पाक के बारे में आता है कि 40 साल तक इशा के वजू से फजर की नमाज अदा फरमाई। 15 साल तक मेरे गौस ने, शेख अब्दुल कादिर जिलानी ने, हर रोज कुरान पाक खत्म फरमाया। ए कादरियों, मिलाद मनाने वालों, 11वीं मनाने वालों, मेरे गौस इशा के वजू से फजर की नमाज पढ़े और कादरी कहलाने वाला ना इशा पढ़े ना फजर पढ़े। सच बताओ ना, ये कैसी गौस पाक की गुलामी है, हैं? गौस पाक रोज पूरा कुरान पढ़े और गौस पाक का दीवाना कहलाने वाले को कुरान पढ़ना ही ना आता हो। पढ़ना तो दूर की बात है, उसको पढ़ना ही नहीं आता। पूछो ये कैसी औलिया की मोहब्बत है, ये मकाम और मर्तबा देखो उनका। मैं आज इसीलिए गौसे पाक की इबादत, आपके मुजाहिदात, आपकी अल्लाह की बारगाह में गिरिया बाजारी, ये इसलिए बयान करने आया हूं कि मोहब्बत हम सबको है गौसे आजम से, मगर उनके फुट स्टेप पर, उनके नक्शे कदम पर कौन चलने के लिए तैयार है? क्या सिर्फ लंगर खाना, 11वीं मनाना, नारे लगाना, यही 11वीं, यही गौस पाक से मोहब्बत है? नहीं मेरे प्यारे इस्लामी भाई, गौसे आजम शेख अब्दुल कादिर जिलानी की जिंदगी हमें बताती है, इल्म दीन में गुजरी है। हम कितना इल्म जानते हैं, तबलीग दीन में गुजरी है, हमने दीन की क्या खिदमत की है, कुरान में गुजरी है, दर्स में गुजरी है, इबादत और नफलों में गुजरी है। प्लीज अपनी जिंदगी में इन चीजों को लेकर आए। और फिर एक और कमाल का वस पीराने पीर का, जो बड़ा ही अजीब है, इतना बड़ा जिसका मर्तबा हो, जिसके इशारे से काम हो जाते हो, जिसकी करामतों का एक पूरा दफ्तर हो, है? लोग दूर दूर से आकर अपनी मुरादें जिनसे पाते हो, उनके अपने खौफे खुदा का आलम क्या है कि आपके बारे में आता है कि एक बार आप तवाफ हो रहा था, खाना काबा का तवाफ हो रहा है, और वहां लोगों ने देखा कि एक शख्स है जो काबे की दीवार को पकड़कर लिपट कर जारो कितार रो रहा है और ये दुआ कर रहा है कि ए अल्लाह, अगर मेरे आमाल तेरी बारगाह के लायक नहीं तो बरोज़ क़यामत मुझे अंधा उठाना। अच्छा, लोगों ने कहा कि कैसी अजीब गरीब दुआ, जो बंदा दुआ कर रहा है कि या अल्लाह मुझे अंधा उठाना। थोड़ी देर हुई, जब बार बार वो रोते रोते दुआ कर रहा था, तो लोगों ने कहा ऐ शेख, आप क्यों ये दुआ कर रहे हैं? तो कहा मैं इसलिए दुआ कर रहा हूं कि अगर अल्लाह पाक ने मुझे माफ ना किया तो मैं कयामत के दिन शर्मिंदा हो जाऊंगा, अल्लाह के नेक बंदों के सामने मेरे गुनाह खुलेंगे तो मैं कैसे चेहरा दिखाऊंगा, इसलिए दुआ कर रहा हूं मैं अंधा उठूं। लोग आपको पहचान नहीं सके, कहा आप हैं कौन, आपका नाम क्या है? तो आप जानते हैं ये दुआ करने वाला कौन था? कोई और नहीं, शेख अब्दुल कादिर जिलानी थे। गौसे आजम ये दुआ कर रहे हैं, अल्लाह मुझे कयामत के दिन अंधा उठाना, इतना खौफ। हम एक हज कर ले तो लगता है जन्नत का टिकट बुक करा लिया है, मस्जिद में पैसे दिए तो अब खैर ही खैर है, अब तो मसला ही कोई नहीं है। ये समझना है कि अल ईमान बैन अल खौफ व रिजा, ईमान खौफ और उम्मीद के दरमियान शय का नाम है। ये जो कहते हैं ना यार अल्लाह माफ करने वाला है, भाई जो करना है करो, है अल्लाह माफ कर देगा, भाई अल्लाह माफ करने वाला भी, अल्लाह पकड़ने वाला भी है। ना उम्मीद भी नहीं होना है, मगर बेखौफ भी नहीं होना है। आज हम जैसे गुनाहगार में कौन है जिसको फिक्र है कि मैं ईमान लेकर जाऊंगा कि नहीं? कौन दुआ करता है? गाड़ी की फिक्र है, मोबाइल की फिक्र है, पैसों की फिक्र है, प्लॉट की फिक्र है, ईमान की फिक्र किसको है कि यार ईमान कैसे सलामत रहेगा, ये क्या छिन भी सकता है? किसी ने समझने की भी कोशिश की कि हजरत बताएं क्या तरीका है जिससे ईमान छिन जाएगा? जी हां, शैतान आखिरी वक्त तक कोशिश करता है कि बंदे का ईमान छीन ले और ये बेईमान कब्र में जाए, मगर नोबडी है वरी अबाउट ईमान, ख्याल फिक्र ही नहीं है। हालांकि अल्लाह के हबीब अलैहिस्सलाम की यह दुआ है, नबी पाक ये दुआ करते, या मुकल्लिबल कुलूब सब्बित कल्बी अला दीनिक, ए दिलों को फेरने वाले, मेरे दिल को अपने दीन पर साबित कदमी अता फरमा। कहो आमीन। ये अल्लाह के नबी दुआ कर रहे हैं, क्यों? मेरी और आपकी तरबियत के लिए, कि फिक्र करो ईमान की। और गौसे आजम का ये आलम है, तो काश हमें गौसे आजम के सदके खौफ खुदा नसीब हो जाए। खौफ खुदा बड़ी जरूरी चीज है। अच्छा, खौफ खुदा जो है इसके बारे में कुरान फरमाता है, या अय्युहल्लज़ीन आमनु तक़ुल्लाह हक़्क़ा तुक़ातिही वला तमूतुन्न इल्ला व अंतुम मुस्लिमून। अल्लाह कुरान में फरमाता है, ऐ ईमान वालो, अल्लाह से डरो जैसा उससे डरने का हक है, और हरगिज ना मरना मगर मुसलमान। तो प्यारे इस्लामी भाइयों, डर खौफ अपने दिल में पैदा करें, बेखौफी अच्छी नहीं है। और उलमा ने बड़ी प्यारी, इमाम गजाली रहमतुल्लाह ताला ने खौफ की तीन कैटेगरीज बयान कर दी, बड़ी प्यारी। आप फरमाते, एक होता है जईफ, कमजोर खौफ, एक होता है मोतदिल, दरमियाना, और एक होता है बहुत ज्यादा शदीद। अब इसकी इसकी मिसाल क्या है, कमजोर खौफ क्या है कि खौफ खुदा की बातें तो सुन रहा है मगर गुनाह से बचता नहीं है। हम में से बहुत सारे ऐसे ही हैं, हैं सुन भी रहे हैं मगर गुनाह नहीं छोड़ते। तो ये खौफ उसको गुनाह से रोक नहीं रहा, नाफरमानी से रोक नहीं रहा, फरमा ये बेकार है। एक है मोतदिल कि बंदा उस खौफ में मुबतला होकर गुनाह छोड़ देता है, अल्लाह के खौफ से नाफरमानी छोड़ देता है, नेकियां करने लग जाता है। और एक है शदीद, वो ऐसा खौफ है कि जिसकी वजह से बंदा मायूस हो जाता है कि यार अब तो मैं बख्शा ही नहीं जाऊंगा, मैं गया, मैं बर्बाद हो गया। हैं नहीं, ना शदीद वाला चाहिए ना ज़ाइफ वाला चाहिए। मोतदिल जो है ना दरमियाना, कि बंदा उस खौफ की वजह से गुनाह से रुक जाए। इसको एग्जाम्पल के जरिए समझाया कि अगर कोई मिसाल के तौर पर घोड़ा चला रहा है या गधा गाड़ी वगैरह आपने देखी होगी, तो कोड़ा जो होता है ना, ऐसा कोड़ा मारे कि घोड़ा चले ही ना, जैसा है वैसे ही जा रहा है, तो इतने कमजोर मारने का फायदा नहीं। और इतना जोर से मार रहा है कि उसकी जनाब खाली उधड़ गई और वो चलने के ही काबिल ना रहा, तो ना पहले वाला कोड़ा काम का ना मुश्किल वाला कोड़ा काम का, ऐसा मारा कि वो दौड़ने लग गया है, वो और तेज चलने लग गया। तो ये दरमियाना जो कोड़ा है ना, ये दरमियानी जो चोट है, ये जरूरी है। अल्लाह और मुझे और आपको हकीकी खौफ खुदा नसीब फरमाए, हमें अकेले में भी अल्लाह का खौफ नसीब फरमाए। अब आखिर में चूंकि औलिया किराम का जिक्र हुआ है, तो मज़ारात औलिया पर जाने के हवाले से बाज़ औक़ात कन्फ्यूजन रहती है, तो चले अहादीस की रोशनी में ये भी सुन लें कि औलिया किराम के मज़ारात पर जाना, कब्रस्तान पर जाना, ये सुन्नत है और ये सहाबा और प्यारे आका अली सलातुस्सलाम का तरीका भी है। हजरत साद बिन नबी पाक अली सलातुस्सलाम के बारे में इमाम बेहकी की रिवायत है कि प्यारे आका हर साल शहदाए ओहद की मज़ारात पर तशरीफ ले जाते थे। हजरत अबू बकर सिद्दीक, हजरत उमर, हजरत उस्मान का भी ये मामूल था। और हजरत साद बिन अबी वकास तो एक और बात फरमाते कि इन हजरात को सलाम करो जो तुम्हारे सलाम का जवाब देते हैं। नबी पाक भी एक जगह फरमाते हैं कि प्यारे आका अली सलातुस्सलाम फरमाते जो इनके मज़ारात पर आए, शौदा अहद के बारे में आका ने फरमाया, जो इनके मज़ारात पर आए और सलाम भेजे, ये लोग कयामत तक उस पर सलाम भेजते रहेंगे। दो बातें सीखने को मिली कि मज़ारात पर जाना ये भी जायज सुन्नत का तरीका, और अल्लाह के वली सहाबा कब्र में सुनते हैं, जवाब भी देते हैं। खुद नबी पाक फरमा रहे हैं कि ये तुम्हें कयामत तक जवाब देते रहेंगे, सलाम भेजते रहेंगे। और इसी तरह एक रिवायत में है कि नबी मुस्लिम शरीफ की रिवायत, रेफरेंस भी ले लिया करो काम आएगा, मुस्लिम शरीफ की रिवायत में है कि मेरे आका अली सलातुस्सलाम बक्की मुबारक में जब कब्रों के पास तशरीफ ले गए तो हाथ मुबारक उठाकर तीन बार दुआ फरमाई, तो पता चला कि मज़ारात पर या कब्रस्तान में जाके हाथ उठाकर दुआ मांगने में भी कोई हर्ज नहीं है। अच्छा, एक दुआ तो वैसे ही सबको याद है, कब्रस्तान की तकरीबन सबको याद होती है, और वो दुआ क्या है, अस्सलामु अलैकुम या अहलल कुबूरी। ठीक है, आगे पढ़ दूं, अस्सलामु अलैकुम या अहलल कुबूरी, यग़फिरुल्लाहु लना व लकुम व अंतुम सलफुना व नहनु बिल अथर। इस दुआ में इबरत भी बड़ी है, मैसेज भी बड़ा दर्दनाक है। मैसेज लें तो मैसेज क्या है, ऐ कब्र वालों तुम पर सलामती हो, सलाम हो, तुम पहले चले गए, हमें पीछे आना है, अल्लाह तुम्हारी और हमारी मगफरत फरमाए। व अंतुम सलफुना, तुम पहले चले गए, व नहनु बिल अथर, हमें पीछे आ रहे हैं, हम भी आ रहे हैं। अगर ये दुआ पढ़ के बंदा डर जाएगा, यार अब मेरी बारी है। अच्छा, इसमें एक और मसला भी हल हो गया, कब्रस्तान में नेक भी होता है, गुनाहगार भी होता है, ऐसा ही है ना, सारे लोग होते हैं। और हम क्या कह रहे हैं, या अहलल कुबूर, ए कब्र वालों, या के साथ बोल रहे हो ना भाई, और ये क्या है, सुन्नत है। नबी ये पाक कब्रस्तान में ये दुआ पढ़ते थे और हमें तालीम दी है। मुझे बताओ, आम मुसलमानों की कब्रस्तान में जाकर, जहां नेक भी हैं, गुनाहगार भी हैं, शराबी भी है, नमाजी भी है, सबको या अहलल कुबूर कह रहे हो और ये सुन्नत से साबित है, तो अगर कोई या गौसे आजम कहे तो फिर प्रॉब्लम क्या होनी चाहिए, हैं, या गरीब नवाज कहे तो प्रॉब्लम क्यों होनी चाहिए, या रसूल अल्लाह कहे तो बिल्कुल भी प्रॉब्लम नहीं होनी चाहिए। तो शायद इल्म की कमी की वजह से कन्फ्यूजन आ जाती है। तो आज मैंने कुरान और हदीस की रोशनी में औलिया किराम का मकाम, रूहानी स्ट्रक्चर, फिर गौसे आजम की सीरत के बारे में हमने सुना कि क्या शानदार इबादत वाली सीरत, इतनी इबादतों के बाद भी खौफ खुदा है, अल्लाह की रिजा वाले काम है, ये सब गौसे पाक की सीरत मुझे और आपको सिखाती है। तो आज आइए मैं भी नियत करूं और आप भी नियत करें कि आज के बाद हमारी कोई नमाज कजा नहीं होगी। ऐसा नहीं, ऐसा नारा लगाएं कि शैतान भी इधर से भाग जाएगा। गौसे पाक का अगर फैजान चाहते हो ना, تو واقعی ولیوں کا فیضان نماز کے ذریعے ملتا ہے. ہم نیازی ضرور ہیں بھائی، مگر پہلے نمازی ہیں. صرف نیازی بنتے ہو، نیازی کھاتے رہتے ہو. پہلے نمازی پھر نیازی انشاءاللہ. نیت کر لیں، آج کے بعد ہماری کوئی نماز قضا نہیں ہوگی، حرام روزی کے قریب بھی نہیں جائیں گے انشاءاللہ. آقا کی سنتوں پر عمل کریں گے. آمین بجاہ النبی الامین صلی اللہ تعالی علیہ وسلم.
میرے اعمال کی اصلاح کرم سے.